ISO کا پیغام ہے جو طلبگار ہیں علم کے, آئیں سب اسے کے پرچم تلے ساتھ مل کر چلے سب جوان.
أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم وبه نستعين وهو خير ناصر ومعين. رب يسر ولا تعسر فتمم بالخير. خداوند متعال ہم سب کا یہاں پر اکٹھا ہونا, ان لمحات کو جو ہم لوگ یہاں پر اپنے وقت کو گزاریں گے, خدا و متعال ان اوقات کو اپنی بارگاہ میں عبادت شمار فرمائے, خدا و متعال ان اوقات کو ہمارے لیے ذخیرۂ آخرت قرار دے. ایک درود بھیجے گا محمد و آل محمد کی ذات پر. میرے لیے نہایت ہی خوش قسمتی ہے کہ آج دوبارہ خدا نے توفیق دی کہ آپ جوانان عزیز کہ جو ملک و ملت کا سرمایہ ہیں اور حقیقی معنوں میں جو مدافع ہیں ملت کے اور ملت کی امنگوں اور کی آرزوؤں اور امیدوں کے, ہمیشہ جب بھی آپ کی خدمت میں حاضر ہونے کا موقع ملا بہت کچھ خود بھی سیکھا, علمی حوالے سے بھی اور عملی حوالے سے بھی. جو اہم ترین چیز سیکھنے کو ملی اور جو چیز یہاں پہ ملی اور کہیں اور نہیں ملی, وہ اخلاص اور محبت اور عشق ہے خداوند متعال سے کہ اپنا سب کچھ قربان کر کے سادہ اور خوبصورت انداز میں اپنے دل کی اتھاہ گہرائیوں سے آپ لوگ خدا سے محبت کرنے والے ہیں. اور یہی چیز باعث بنی کہ آج تک ملت میں آنے والے مختلف ملت پہ ہونے والے مختلف حملوں میں آپ لوگ محفوظ رہے. آج چونکہ ہمارا موضوع عصر حاضر ہے اور عصر حاضر میں ایک لفظ ہتھیار استعمال کیا گیا ہے اور ساتھ ہی اس ہتھیار کو معین کیا گیا ہے اور وہ ہتھیار قلم ہے. سب سے پہلے اگر ہم لوگ اس موضوع میں تھوڑی سی دقت کریں, عصر حاضر کے متعلق اگر ہم لوگ بات کریں تو عصر حاضر کو اگر ہم لوگ اپنے ذہنوں میں مجسم کر پائیں اور تصور کر پائیں تو بہت آسان ہو جائے گا اس مفہوم میں ہتھیار اور قلم کو سمجھنے میں. آج ہم لوگ جس دور میں موجود ہیں, جس زمانے میں ہم لوگ موجود ہیں, جس کو ہم لوگ عصر حاضر کہہ رہے ہیں, اس کی خصوصیات کیا ہے؟ عموماً آپ لوگ اور آپ لوگوں کو سننے میں ملتا ہوگا کہ یہ دور عصر انفارمیشن ہے, بلکہ نہ صرف انفارمیشن بلکہ بمبارمنٹ آف انفارمیشن ہے کہ اس زمانے میں وہ انفارمیشن جو کسی زمانے میں بہت سالوں کے بعد شاید 100 سال کے بعد ڈبل ہوتی تھی وہ انفارمیشن اور وہ نالج اور وہ علم, آج چند سالوں کے اندر اندر اتنی تیزی سے تبدیلی آتی ہے, اتنی انفارمیشن تیزی سے تبدیل ہوتی ہے کہ وہ انفارمیشن جو ہمارے پاس پہلے تھی چند سالوں کے اندر وہ ڈبل ہو جاتی ہے. بس ایک خصوصیت اور خصیصہ اس زمانے کا ایک ایٹیٹیوڈ اگر ہم لوگ بیان کرنا چاہیں, عصر حاضر کا, تو وہ انفارمیشن ہے, یعنی نالج ہے. اور اس انفارمیشن کی کیا کی جا رہی ہے, بمبارمنٹ کی جا رہی ہے. کس پہ؟ انسانوں پہ, اور خصوصاً انسانوں میں کس پہ؟ جوانان عزیز پہ. لہذا ایک خصوصیت انفارمیشن اور بمبارمنٹ آف انفارمیشن ہے. اسی طرح سے اس انفارمیشن کے اندر کیا چیز ہمیں منتقل کی جا رہی ہے, چونکہ انفارمیشن ایک بہت وسیع معنی ہے. آپ کو نالج پہنچایا جا رہا ہے, بظاہر نالج ڈبل ہو رہا ہے. تو ہم لوگ دیکھتے ہیں کہ جو چیز ہم تک پہنچ رہی ہے, جس کو ہم لوگ انفارمیشن کہہ رہے ہیں, اس کے نام پہ کیا چیزیں ہم تک منتقل ہو رہی ہیں. دیگر خصوصیات کو اگر ہم لوگ زمانے کی پہچان پائیں اور سمجھ پائیں, ان میں سے ایک اور جو خصوصیت جو پررنگ ہمیں نظر آتی ہے, بہت ایسی چیزیں جو کتابی ہیں ان کو فی الحال ہم لوگ نہیں کریں گے, بلکہ وہ چیزیں جو ہمیں بہت ملموس ہیں ان کی طرف اشارہ کرتے ہیں. عصر حاضر کی دوسری جو خصوصیت ہے وہ کیا ہے, اس میں ہمیں جو چیز نظر آتی ہے وہ قتل و غارت ہے. اب دیکھیے, پوری دنیا کے اندر ایک زمانہ تھا جس کو ویسٹرن جو ہسٹورینز ہیں انہوں نے نام دیا, وہ کیا تھا, انہوں نے تقسیم کیا زمانے کو, عصر کو, ایج کو, اور انہوں نے کہا کہ ایک زمانہ تھا جس کو ہم لوگ ڈارک ایجز کہتے تھے, اس کے بعد ماڈرن ایجز آئیں, جدید زمانہ آیا. وہی جس کو وہ ماڈرن ایجز کہتے ہیں اور جس کو وہ ڈارک ایجز کہتے ہیں, اس کو ذرا آپ اٹھا کے دیکھیے, اور آج کی ماڈرن ایجز کو اٹھا کے دیکھیے, تو جو قتل و غارت اور جو خون بہایا گیا ہے طول تاریخ میں اور پوری بشریت میں, اس کا آپ ذرا ایک نارمل سا فیکٹس لے لیں, تو آپ کو معلوم ہو جائے گا کہ اتنا قتل و غارت اور اتنا خون ڈارک ایجز میں اور پوری تاریخ انسانیت میں نہیں بہایا گیا جو ان ایجز کے اندر, جن کو ہم لوگ ماڈرن ایجز کہتے ہیں, ان کے اندر بہایا گیا. یعنی دو جنگیں ہوئی, جنگ عظیم پہلی جنگ اور دوسری جنگ, لاکھوں کے حساب سے انسانوں کو چند ہی ایام کے اندر, چند ہی سالوں کے اندر تہدید کر دیا گیا, ان کا خون بہا دیا گیا. اور یہ سلسلہ رکا نہیں, یہ ماڈرن ایجز کے آنے کے بعد آج بھی آپ دیکھیے کہ انسانیت اور بشریت نے ایک دن بھی ایسا نہیں دیکھا جب جنگ نہ ہو, جب قتل و غارت نہ ہو, جب مار نہ ہو, جب خون نہ بہایا جا رہا ہو. ہر طرف, کبھی ایک ملک پہ, کبھی دوسرے ملک پہ, کبھی تیسرے ملک پہ, کبھی چوتھے ملک پہ, یعنی پوری دنیا کو انہوں نے اپنی لپیٹ میں لیا, اور ہر طرف خون ہی خون ہمیں نظر آتا. بس عصر حاضر ایک خصوصیت, بمبارمنٹ آف انفارمیشن اور قتل و غارت. اب یہ قتل و غارت کی بنیادی وجوہات کیا ہیں, اور پھر اس انفارمیشن کی جو بمبارمنٹ ہو رہی ہے اس میں ہم تک کیا منتقل کیا جا رہا ہے؟ بنیادی ترین چیز کہ جس کی بنیاد پہ یہ قتل و غارت وجود میں آئی, وہ ہے نگاہ مادی, مٹیریل سوچ, صرف اسی دنیا کو مد نظر قرار دینا. کہ جب انسان نے کہا کہ وہ صرف اور صرف اسی دنیا کے لیے خلق ہوا ہے, اور صرف اس نے اسی دنیا کے اندر رہنا ہے, اور اس کے بعد کوئی اور دنیا نہیں ہے, لہذا اس نے اسی دنیا کو اپنا ہدف اور مقصد قرار دیا, اور اس ہدف اور مقصد تک پہنچنے کے لیے جو بھی اس کے راستے میں آتا ہے اس کو وہ حذف کر دیتا ہے, ختم کر دیتا ہے. جو بھی اس کے مقابلے میں آئے گا, جو بھی اس کی خواہشات نفسانی کے مقابلے میں آئے گا, جو بھی رکاوٹ ڈالے گا, جو بھی روکنے کی کوشش کرے گا, اس کو تحدید کر دے گا. یعنی انسان یہ چاہتا ہے کہ وہ اپنی مادی خواہشات تک پہنچ پائے, لہذا جو بھی اس کو روکے اس کو وہ ختم کر دیتا ہے. نگاہ مادی کہ اس کے بارے میں قرآن مجید نے بہت خوبصورت انداز میں اشارہ کیا کہ ان ہی الا حیاتنا الدنیا نموت ونحیا، یہ دنیا یہی ہے جس کے اندر ہم لوگ زندہ رہتے ہیں اور پھر مر جاتے ہیں، وما نحن بمبعوثین، اور دوبارہ ہمیں اٹھایا نہیں جائے گا، یا اسی طرح سے دیگر آیات کے اندر اس کا تذکرہ ملتا ہے. بس عصر حاضر کی ہم لوگ خصوصیات بیان کر رہے ہیں. پہلی خصوصیت ہم لوگوں نے کہا بمبارمنٹ آف انفارمیشن، دوسری بات ہم لوگوں نے کی ہے قتل و غارت، اور تیسری بات ہم لوگوں نے کی کہ یہ کیوں قتل و غارت ہے، اس لیے کہ نوع نگاہ مادی ہے، مٹیریل سوچ ہے. اس مادی سوچ کی وجہ سے مادی اہداف تک پہنچنے کے لیے جو بھی رکاوٹ بنے گا اس کو حذف کر دیا جائے گا. لہٰذا اسی مادی خصوصیت کی، مادی نگاہ کی ایک اور خصوصیت ہے، وہ کیا ہے؟ دھوکہ اور فریب. یعنی آپ اپنے اہداف کے لیے، چونکہ اس دنیا کے بعد تو کوئی دنیا نہیں ہے کہ جہاں پہ آپ کو جا کے جواب دہ ہونا ہے، لہذا کامیابی کا تصور یہ ہے انسان کے پاس کہ وہ انسان کامیاب ہوگا جو اپنی ان مادی خواہشات تک پہنچ جائے. اچھا، مادی خواہشات تک پہنچنے کے لیے آپ کسی کو دھوکہ دے سکتے ہیں؟ جی ہاں، دے سکتے ہیں. اگر وہ دھوکہ اس قابل ہو کہ وہ آپ کو اپنی مادی خواہشات تک پہنچا دے تو آپ کیا کر سکتے ہیں؟ دھوکہ دے سکتے ہیں، فریب دے سکتے ہیں، جعل سازی کر سکتے ہیں، جھوٹ بول سکتے ہیں، حتیٰ انواع و اقسام کی جو بد اخلاقی ہے وہ آپ اس کے مرتکب ہو سکتے ہیں. لہذا جب آپ اس مادی خواہشات تک پہنچنا چاہتے ہیں اور آپ کے سامنے کوئی بھی بیریئر نہیں ہے، صرف اور صرف ایک بیریئر ہے، وہ یہ ہے کہ وہ آپ کو وہاں تک پہنچا دے. وہ بیریئر بھی ہے اور کیریئر بھی ہے، یعنی جو چیز آپ کو اپنے اس مادی ہدف تک پہنچا دے اس کو آپ یوٹیلائز کر سکتے ہیں، خواہ وہ تجارت ہو، خواہ وہ میڈیا ہو، خواہ وہ آپ کی تعلیم و تربیت ہو، خواہ وہ زندگی کے تمام آپ کے پہلو ہوں، حتیٰ حکومت ہو. لہٰذا آپ لوگ دیکھتے ہیں کہ ہمیں ایجوکیشن کے اندر جو چیزیں سکھائی جاتی ہیں وہ یہ ہیں کہ کس طرح سے آپ زیادہ سے زیادہ ارننگ کرنے کے لیے لوگوں کو بے وقوف بنا سکتے ہیں. پولیٹکس میں آپ دیکھتے ہیں کہ کس طرح سے زیادہ ووٹ لینے کے لیے آپ بڑی بڑی ملٹائی نیشنل کمپنیز، بڑے بڑے سافٹ ویئرس، بڑے بڑے انجینئرس، بڑے بڑے وہ لوگ کے جو آپ کی مختلف یونیورسٹیز سے پڑھے ہوئے لوگ ہیں ان کو آپ ہائر کریں تاکہ وہ کیا کریں، لوگوں کے اذہان کی انجینئرنگ کریں، اور اس انجینئرنگ کے ذریعے سے وہ اپنے ووٹس کو زیادہ لے سکے تاکہ ان کے پاس حکومت آ سکے. کہ ابھی آپ اس ملک کی کو جو اپنے آپ کو مہد تمدن کہتا ہے اور اپنے آپ کو یہ کہتا ہے کہ ہم لوگ ہیں کہ جنہوں نے پوری دنیا کو ڈیموکریسی سکھانی ہے، اور پوری دنیا کے اندر اس طرح سے اگر ہم لوگ اپنی زبان میں بات کریں تو ہم نے ان کو اخلاق سکھانا ہے. لہٰذا ان کا اخلاق کون سا اخلاق ہے؟ وہی مادی اخلاق ہے، اور وہ وہاں تک جہاں تک ان کے اہداف مادی ہیں وہاں تک وہ اس کو بہت ہی خوبصورت انداز میں پریزنٹ کریں گے، بہت ہی خوبصورت لباس میں ٹائی لگائیں گے، کوٹ لگائیں گے، پرفیوم لگائیں گے، کہ جس کی اصطلاحات رہبر معظم انقلاب نے استعمال کی، اور پھر اس کے ذریعے سے لوگوں کو وہ انفارمیشن منتقل کریں گے کہ اس کے ذریعے سے لوگوں کے اذہان تبدیل ہو اور وہ آپ کو رائے دے، اور آپ کیا بن جائیں، آپ وزیر اعظم بن جائیں یا آپ صدر بن جائیں یا آپ کے پاس حکومت آ جائے. لہذا دھوکہ، فریب، اور اسی کے لیے آپ کی تمام ایجوکیشن کو بھی ڈیزائن کیا جاتا ہے تاکہ لوگوں کو ان اہداف مادی تک پہنچانے کے لیے پلاننگز لوگوں کو سکھائی جائیں. بظاہر ہم لوگ سمجھ رہے ہوتے ہیں کہ شاید ہم لوگ علم کی طرف جا رہے ہیں، علم اور نالج حاصل کر رہے ہیں، لیکن در حقیقت وہ کیا ہوتا ہے، اس کے اندر ہمیں جو چیزیں سکھائی جا رہی ہوتی ہیں وہ یہ ہے کہ ہم کس طرح سے انسانوں کو چپاول کر سکتے ہیں، کس طرح سے ان کو دھوکہ اور فریب دے کے ان مادی اغراض تک ہم لوگ پہنچ سکیں. تھک تو نہیں گئے آپ لوگ؟ ایک درود بھیجے محمد والا محمد کی ذات پر. لہذا یہاں پہ جب ہم لوگ پہنچتے ہیں تو وہ فرہنگ اور وہ کلچر کہ جو ان بنیادی مفاہیم کو رکھتا ہے اپنے اندر، یعنی مادی سوچ رکھتا ہے، और मादी अफकार रखता है और उस मादी अफकार के लिए पूरे के पूरे सिस्टम्स को डिजाइन करता है, तमाम की तमाम चीजों को डिजाइन करने के बाद वो अपने अगराज तक के लिए प्लानिंग करता है। लिहाजा हम लोग देखते हैं कि वो जो वसाइल डिजाइन करता है उन वसाइल की माहियत और उनकी खसूसियत भी ये होती है कि उसके अंदर वही चीज हमें नजर आती, धोखा नजर आएगा, फरेब नजर आएगा। लिहाजा उस कत्लो गारत के लिए इस बम्बारमेंट ऑफ इंफॉर्मेशन की उसको जरूरत महसूस होती है। लिहाजा वो जो मीडिया इस्तेमाल करेगा वो मीडिया क्या होगा, मसलन आज आप लोग देखते हैं कि आज का जो दौर है वो सोशल मीडिया का दौर है और आपके हाथ में जो चीज मौजूद है, पहले जंगें लड़ी जाती थी कहां पर, मैदानों में जंगें लड़ी जाती थी, आज वो जंगें कहां पे लड़ी जा रही हैं। अगर मजाहिया उसकी तहबीर हम लोग इस्तेमाल करें तो वो आपके बिस्तर के अंदर लड़ी जा रही है, यानी आप लिहाफ अपने ऊपर लेते हैं और उसके अंदर क्या कह रहे होते हैं, जंग लड़ रहे होते हैं। या आप उस जंग के अंदर कामयाब हैं या आप उस जंग के अंदर नाकाम हैं। और उमूमन हमें नजर आ रहा होता है कि वो जंग, उस जंग के अंदर वही इंफॉर्मेशन हम लोग ले रहे हैं, वही इंफॉर्मेशन हम तक पहुंच रही है जो हमारा दुश्मन चाहता है। अब यहां पे इस्तिलाह दुश्मन है तो यहां पे एक चीज हमें समझ में आती है कि हम लोग जिस कल्चर और फरहंग की बात करते हैं और जिस आईन की बात करते हैं, हम लोग चूंकि मुसलमान हैं लिहाजा मुसलमानों का दीन भी अलग है, उनका फरहंग भी अलग है, उनका कल्चर भी अलग है, लिहाजा इस बुनियाद पे उनके तमाम जो सिस्टम्स होंगे वो भी अलग और डिफरेंट होंगे। लिहाजा इसके अंदर जो इंपॉर्टेंट चीज जिसकी बुनियाद पे पाकिस्तान भी वजूद में आया वो क्या था, नजरिया था। लिहाजा इस नजरिए की बुनियाद पे जब पाकिस्तान वजूद में आया तो उसमें हमारे बुजुर्गों ने ये कहा था कि हम पाकिस्तान जो बनाने जा रहे हैं उसका मतलब क्या है, ला इलाहा इल्लल्लाह, नहीं है कोई महबूद सिवाय अल्लाह के। जब हमने इस असर हाजिर को देखा तो इस असर हाजिर में कहा गया कि ला इलाहा इल्ला नफ्सी, कि कोई इलाह नहीं है सिवाय मेरे अपने नफ्स के। जबकि हम लोग कहते हैं ला इलाहा इल्लल्लाह, सिवाय अल्लाह के कोई और कोई इलाह नहीं है। लिहाजा कुरान मजीद ने इस बारे में कहा कि वो जो ला इलाहा इल्ला नफ्सी अपने नफ्स की तरफ इशारा करता है और ख्वाहिशात नफसानी को खुदा करार देता है, उसके बारे में कुरान ने बहुत खूबसूरत अंदाज में हमें इशारा किया, अफराइता मन इत्तखज़ इलाहहु हवा, क्या तुमने देखा है ऐसे शख्स को जिसने अपने नफ्स को अपना खुदा बना लिया है, जिसने अपने नफ्स को अपना खुदा बना लिया है, हवाए नफसानी को, ख्वाहिशात नफसानी को अपना खुदा बना लिया। अब यहां पे जब हम लोग पहुंचे तो हमने देखा कि एक तरफ वो सिविलाइजेशन है कि जो नफ्स परस्ती की तरफ लेके जाना चाहती है, उसी की बुनियाद को उसने तमाम मॉडल्स, तमाम के तमाम मीडियम्स को यूज किया, तमाम हथियारों को इस्तेमाल किया, उन हथियारों को हम लोगों ने मीडियम करार दिया और उन मीडियम्स के अंदर वो क्या चीज हमें मुंतकिल करता है, वो चीज जो मुंतकिल करता है वो नजरिया है, नजरियात है जिसकी वो हम तक, हमारे जवानों तक, हमारी मिल्लत के अफराद तक पहुंचाता है, वो नजरियात है। दूसरी तरफ हमारे नजरियात हैं, हमारे नजरियात, हम लोग इस चीज के कायल हैं कि खुदा एक है और खुदा ने हमारी हिदायत के लिए अंबिया को भेजा और उन अंबिया के बाद आयमे अतहार अलैहिस्सलाम ने, उन आयमे अतहार अलैहिस्सलाम ने हमें हिदायत की किस लिए, वो आए हैं इसलिए कि हमें बताएं कि अजीजान बुजुर्गान इस दुनिया में आने वाले मुसलमानों, ये जो एक नजरिया है कि सिर्फ और सिर्फ यही दुनिया है, ये दुनिया नहीं है बल्कि इसके बाद एक और दुनिया है जिसको आप क्या कहते हैं, माद या क्यामत होगी और उसमें आप जवाबदेह होंगे। लिहाजा आपकी जिंदगी का तमाम मॉडल तक तब्दील हो जाएगा। लिहाजा यहां पे जो सूरत हाल पेश आएगी जब आप अपने नजरियात की बात करेंगे, दुश्मन अपने नजरियात की बात करेगा, तो वहां पे क्लैश क्लैश ऑफ सिविलाइजेशन वजूद में आएगा, जिसकी बारे में खुद वेस्टर्न जो लिखारी हैं, एक बहुत बड़ा लिखारी हैंकिंगटन, उसने इसकी तरफ इशारा किया और किताब लिखी या मकाला लिखा और कहा कि क्लैश ऑफ सिविलाइजेशन, यानी ये जमाना किसका जमाना है, सिविलाइजेशन और फरहंगों के आपस में क्लैश का जमाना है। फिर बहाना लोगों ने इसके ऊपर बात की और उन्होंने कहा कि क्लैश का जमाना नहीं है बल्कि डायलॉग का जमाना है। लेकिन बुनियादी तौर पे जो चीज हमें नजर आ रही है इस वक्त वो ये है कि आज क्यों पैगंबर गिरामी इस्लाम हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि व आलिहि वसल्लम दुरूद भेजे मोहम्मद क्यों पैगंबर की शान में गुस्ताखी की जाती है, क्यों पैगंबर के खाके बनाए जाते हैं, क्यों पैगंबर की नाऊज़ुबिल्लाह उनके बारे में किताबें लिखी जाती हैं, क्यों उनके बारे में फिल्म्स बनाई जाती हैं, क्यों उनके बारे में तौहीन आमेज मकालात लिखे जाते हैं, तौहीन आमेज कैंपेन्स चलाई जाती हैं। लिहाजा यहां पर जो चीज हमें समझ में आ रही है वो ये है कि मोहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम लगता है कि आप लोग थक गए हैं, ऊंची आवाज में दुरूद भेजे मोहम्मद व आले मोहम्मद। बस आज अगर पैगंबर गिरामी इस्लाम के बारे में जो मीडियम्स यूज किए जाते हैं, वो जो हथियार इस्तेमाल किया जाता है वो क्या है, पहले किताब लिखी गई है, वो मलऊन शख्स जिसके बारे में जिसके कत्ल का फतवा इमाम खुमैनी ने दिया वो किताब लिखता है, फिर उसके बाद आज के जमाने में मुख्तलिफ किस्म के हुनर और आर्ट को इस्तेमाल किया जाता है, यानी कार्टून्स बनाए जाते हैं, इसी तरह से पैगंबर के मुखालिफ फिल्म बनाई जाती है। अगर पुराने जमाने में किसी ने नजरियात को मुंतकिल करना होता था तो वो किताब लिखता था, मकाला लिखता था, लेकिन आज अगर किसी फिलोसोफर ने अपने नजरियात को मुंतकिल करना हो तो वो किताब नहीं लिखता बल्कि फिल्म बनाता है। लिहाजा आज के जमाने में जो हथियार है उनकी टाइप चेंज हो गई है। अगर कलम यहां पे इस्तेमाल किया गया है लफ्ज कलम, तो ये कलम आज उसका माना वसी है, यानी वो वसीला और जरिया के जिसके जरिए से हम लोग अपने नजरियात को मुंतकिल कर सकते हैं और दुश्मन के मुकाबले में दुश्मन के हमले को रोका जा सकता है। इसके बारे में रहबर ने, क्योंकि वक्त भी खत्म हो चुका है, रहबर ने नेटो फरहंगी के उन्वान से, नेटो आपको पता है कि वेस्ट की फौजों का एक मजमुआ है, उन्होंने कल्चरल नेटो की बात की और रहबर कहते हैं कि कल्चरल जंग का मुकाबला बिलमिसल होता है, यानी अगर आप जंग करना चाह रहे हैं तो उस कल्चर का कि जो फिल्म के जरिए से आप तक मुंतकिल हो रहा है, आप किताब के जरिए से उसका मुकाबला नहीं कर सकते। कार्टून अगर बनाया जा रहा है तो कार्टून का मुकाबला आप मकाला लिख के नहीं कर सकते। अगर मुकाबला करना है तो शेर का मुकाबला शेर से, अगर मुकाबला करना है कलम के मुख्तलिफ मसादी की बात कर रहे हैं, अपना नतीजा आप तक पहुंचाना चाह रहा हूं, कलम की अगर हम लोग बात करते हैं तो शेर का बदला शेर, कार्टून के मुकाबले में कार्टून, फिल्म के मुकाबले में फिल्म, किताब के मुकाबले में किताब, मकाले के मुकाबले में मकाला, थीसिस के मुकाबले में थीसिस और स्पीच के मुकाबले में स्पीच। और अगर वो अमली इकदाम करते हैं तो उन अमली इकदामात के मुकाबले में अमली इकदामात करने की जरूरत है। लिहाजा अगर हम लोग असर हाजिर में हथियार की बात करते हैं और उसको कलम कहते हैं तो कलम का माना वसी है और उसमें एक जो बुनियादी चीज है वो ये है कि हमें उस कलम को कि जो भी उसका जरिया हो उसको ट्रांसमिट करने के लिए, पहुंचाने के लिए हमें पहले तौलीद फिक्र करना होगी कि हम किस नजरिए के हामिल हैं, इस्लाम किस नजरिए का प्रचार करता है, इस्लाम का फहम, दकीक फहम, और फिर उसके बाद उसको मुख्तलिफ कालिब के अंदर ढाल के दुश्मन का मुकाबला करना और उनके तमाम के तमाम हमलात को पस्पा करना ہمارا مقصد ہوگا اور ہم لوگ اس صورت میں اس قلم کو استعمال کر سکیں گے جب ہم لوگ ان تمام چیزوں کو بہترین انداز میں سمجھ پائیں۔ آپ تمام احباب کا بہت شکریہ کہ آپ لوگوں نے تحمل کیا اور ان ٹوٹے پھوٹے الفاظ کو برداشت کیا۔ اگر کسی جگہ پہ کمی کوتاہی رہ گئی ہے تو آپ لوگ انشاءاللہ اپنی بزرگواری سے مجھے معاف فرمائیں گے۔ بزرگان اساتید جو یہاں تشریف فرما ہیں ان سے معذرت کے ساتھ۔ آپ تمام احباب کا بہت شکریہ۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔